आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड, जैविक विविधताको संरक्षणमा एकीकृत प्रयास।
हामी प्रस्तुत गर्दैछौ आनुवंशिक स्रोतमा पहुँच तथा लाभ बाँडफाँडको अवधारणा, अभ्यास, अनुभव र सम्भावनाको सम्पूर्ण चित्र। कार्यक्रम आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड।
नमस्कार, आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड सम्बन्धी रेडियो कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ। नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ आयुषियनको सहकार्यमा यो कार्यक्रम तयार पारिएको हो। विश्व वातावरण सुविधा जेफको आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको नेपालमा नागोया अभिसन्धि कार्यान्वयनको लागि क्षमता अभिवृद्धि परियोजना अन्तर्गत नेचर मिडिया नेटवर्कले यो रेडियो कार्यक्रम तयार पारेको हो। कार्यक्रमलाई तपाईँले कास्की जिल्लाको रेडियो बाराही, दोलखा जिल्लाको रेडियो सैलुङ र काठमाडौँबाट देशैभरि प्रसारण हुने इमेज एफएमबाट हरेक 15-15 दिनमा शनिबार सुन्न सक्नुहुनेछ। अघिल्लो कार्यक्रममा तपाईँले जैविक विविधता के हो र यो किन महत्वपूर्ण छ भन्ने बारे जानकारी लिनुभयो। आजको कार्यक्रममा हामी आनुवंशिक स्रोतको बारेमा जानकारी दिनुको साथै आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट हुने लाभको निष्पक्ष र समन्वयक बाँडफाँड सम्बन्धी नागोया अभिसन्धि के हो भन्ने बारे चर्चा गर्दैछौ। हामीलाई सुन्दै रहनुहोला।
नेपालमा प्रकृतिले विभिन्न प्रकारका रुख बिरुवा, जनावर तथा सूक्ष्म जीवाणुहरू लगायतका जैविक स्रोत प्रचुर मात्रामा दिएको छ। हिमाल, पहाड र तराईको पारिस्थितिकीय प्रणाली फरक फरक रहेको छ र यहाँ पाइने जैविक स्रोतहरूमा पनि विविधता रहेको छ। उदाहरणको लागि हिमालमा स्याउ पाइन्छ भने पहाडमा सुन्तला, त्यसै गरी तराईमा आँप र लिची पाइन्छ। त्यस्तै जडीबुटी लगायतका वनस्पतिको उपलब्धता पनि भूगोल अनुसार फरक फरक रहेको छ। हिमालमा यर्सा गुम्बा, कुटकी, पाँच औँले जस्ता जडीबुटी पाइन्छ भने पहाडमा चिराइतो, ठुलो ओखर र तराईमा सर्पगन्धा, कुरिलो पाइन्छ। पारिस्थितिकीय प्रणाली अनुसार कृषि उत्पादन पनि फरक फरक रहेको छ। तराईमा बासमती र मनसुली चामल पाइन्छ, पहाडमा जेठो बुढो, ताइचिन तथा हिमालमा मार्सी चामल पाइन्छ। एउटै पारिस्थितिकीय प्रणालीमा पाइने प्रजातिमा विविधता रहेको हुन्छ। उदाहरणको लागि एउटै ठाउँमा पाइने मकै पनि विभिन्न रङ र आकारमा रहेका हुन्छन्। हिमाली भेगमा भेडा र च्याङ्ग्रा पाइन्छन् भने पहाड र तराईमा बाख्रा, गाई, भैँसी आदि पाइन्छन्। पहाडमा पाइने प्रजातिसँग चिसो छल्न सक्ने क्षमता हुन्छ भने तराईमा पाइनेले गर्मी छल्न सक्छन्। यी जैविक स्रोतमा विविध गुण बोकेका आनुवंशिक पदार्थ रहेका हुन्छन्। जैविक स्रोतमा विविध गुण बोकेका आनुवंशिक पदार्थको कारणले नै यस्तो भिन्नता पाइएको हो। विविध आनुवंशिक स्रोतहरूको अध्ययन, अनुसन्धान र तिनको उपयोग गरेर ठूलो फाइदा लिन सकिन्छ। आनुवंशिक स्रोतहरूको उपयोग गरेर मानव कल्याणका लागि आवश्यक अनेक किसिमका उत्पादन र सेवाहरूको विकास गर्न सकिन्छ, जसमा औषधि र सौन्दर्य सामग्रीका साथै कृषि तथा वातावरण सम्बन्धी विभिन्न जैविक प्रविधि पर्दछन्। तिनबाट प्राकृतिक जगतलाई राम्रोसँग बुझ्न सघाउने महत्वपूर्ण जानकारी लिन सकिन्छ। नेपालमा विभिन्न समुदायले परम्परागत रूपमा यस्ता स्रोतहरूको उपयोग गर्दै आएको थुप्रै उदाहरणहरू रहेका छन्। जस्तै पेट दुखेको बेला काफलको बोक्रा सेवन गर्दा औषधिको काम गर्छ, सुत्केरीमा दुध नआउने समस्या हुँदा कुरिलोको जरा खाने प्रचलन अहिले पनि हाम्रा ग्रामीण भेगमा छ, घाँटी दुखेको बेलामा वा घाउ भएको बेलामा परम्परागत रूपमा प्रयोग गरिने बेसारलाई व्यापारिक रूपमा विभिन्न प्रकारका औषधि तथा सौन्दर्य सामग्रीमा प्रयोग गरेर बजारमा बिक्री वितरण भइरहेको छ। अघिल्लो पुस्तामा भएको ज्ञान पछिल्लो पुस्तामा हस्तान्तरण नहुँदा परम्परागत ज्ञान र आनुवंशिक स्रोतको उपयोग बारेको जानकारी हराउँदै गएको छ। नयाँ पुस्तासँग कुटकीलाई कुन रोगको औषधिका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने जानकारी नहुँदा यसबारेको ज्ञान बिस्तारै हराउँदै गएको यसैको एउटा उदाहरण हो। नेपालमा रहेका यस्ता आनुवंशिक स्रोत र परम्परागत ज्ञानको अभिलेख गरी अनेक किसिमका उत्पादन र सेवाहरूको विकास गर्न सकिने प्रचुर सम्भावना रहेको छ। आनुवंशिक स्रोतमा पहुँच तथा लाभको समन्यायिक बाँडफाँड भन्नाले आनुवंशिक स्रोत प्राप्त गर्ने तरिका र त्यसका उपभोक्ता तथा प्रदायकले स्रोतको उपयोगबाट हुन सक्ने लाभको स्वच्छ एवं समन्यायिक बाँडफाँडको लागि सम्झौता गर्ने प्रक्रिया बुझिन्छ। जैविक विविधता महासन्धिको जैविक विविधता संरक्षण, यसका सम्पूरक अङ्गहरूको दिगो उपयोग र आनुवंशिक स्रोतहरूबाट प्राप्त लाभहरूको निष्पक्ष र समन्यायिक बाँडफाँड गरी मुख्य तीन उद्देश्यबारे हामीले अघिल्लो कार्यक्रममा चर्चा गरेका थियौँ। जैविक विविधता महासन्धिको तेस्रो उद्देश्यको कार्यान्वयनको लागि सन् 2010 अर्थात् विक्रम सम्वत 2067मा जापानको नागोयामा आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँड सम्बन्धी अभिसन्धि पारित भयो, जसलाई नागोया अभिसन्धिको रूपमा चिनिन्छ। आनुवंशिक स्रोतहरूको उपयोग र यसैसँग सम्बन्धित परम्परागत ज्ञानको प्रवर्धन तथा तिनको प्रयोगबाट प्राप्त लाभहरूको निष्पक्ष र समन्यायिक बाँडफाँडका अवसरहरू सुदृढ गर्दै जैविक विविधताको संरक्षण, यसका सम्पूरक अङ्गहरूको दिगो उपयोग तथा विकासका लागि जैविक विविधताको योगदानमा बढावा तथा प्रोत्साहन दिने अपेक्षा गरिएको नागोया अभिसन्धिको कार्यान्वयनबाट नेपाल जस्तो आनुवंशिक स्रोत र परम्परागत ज्ञान प्रचुर रहेका विकासशील मुलुकले लाभ लिन सक्ने प्रचुर सम्भावना छ। सोही कुरालाई आत्मसात गरी नेपालले व्यवस्थापिका संसदबाट 2074 भदौ 19 गते नागोया अभिसन्धिमा सम्मिलन हुने निर्णय गरिसकेको छ।
हामी आशा गर्छौँ यो जानकारीले पक्कै आनुवंशिक स्रोत र नागोया अभिसन्धि के हो र यो किन महत्त्वपूर्ण छ भन्ने बुझ्न सहयोग पुग्यो नै। नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले पनि आनुवंशिक स्रोतमा पहुँच र लाभ बाँडफाँडको विषयलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ। अब कार्यक्रममा हामी सरकारले आनुवंशिक स्रोतमा पहुँच र लाभ बाँडफाँडको विषयमा गरिरहेको विभिन्न कार्य तथा प्रयासहरू बुझ्नेछौँ। कुराकानीका लागि हाम्रो स्टुडियोमा हुनुहुन्छ वन तथा वातावरण मन्त्रालय जैविक विविधता तथा वातावरण महाशाखाका प्रमुख डाक्टर महेश्वर ढकाल।
आम नेपालीले बुझ्ने भाषामा भन्नु पर्दा यो आनुवंशिक स्रोत भनेको चाहिँ के हो?
नेपालमा पाइने वन, वन्यजन्तु, वनस्पति, जैविक विविधता, यसमा सूक्ष्म जीवजन्तुदेखि लिएर ठुल्ठुला जनावरहरू, बाघ भालु गैँडासम्मका वन्यजन्तु र वनस्पतिहरूको एउटा वंशले अर्को वंश उत्पादन गर्न सक्ने प्रजातिमा हुने क्षमता हो। साधारण बोलीचालीमा छोराछोरी, नाति नातिना उत्पादन गर्ने भने जस्तै प्रत्येक प्रजातिहरूले वंश उत्पादन गर्ने गुणलाई यो आनुवंशिक स्रोत भनेर बुझ्नु पर्दछ भन्ने लाग्दछ।
कतिको बुझ्न यो आवश्यक छ नेपालको सन्दर्भमा?
यो एकदम जरुरी छ, त्यो वनस्पतिको हिसाबले होस् अथवा वन्यजन्तुको हिसाबले होस् अथवा सूक्ष्म प्राणीहरूको हिसाबले किन नहोस्, हामी धेरै धनी छौँ भनेर हामीले भनेका छौँ। हामीसँग भएका जति पनि वन्यजन्तु, वनस्पति र प्राणीहरू छन्, यिनीहरू के कति छन्, कस्तो अवस्थामा छन्, के कस्तो चिजहरू उत्पादन गर्दछन् र ती उत्पादन गरेका चिजहरू कहाँ कहाँ कसरी प्रयोग हुन्छन् भन्ने कुरा चाहिँ यदि हामीले अहिले अभिलेखीकरण गरेनौँ, तिन सो रेकर्ड राखेनौँ र तिनको संरक्षण गर्ने, व्यवस्थापन गर्ने र उपयोग गर्ने सन्दर्भमा नियम कानुनहरू बनाएर त्यसलाई संस्थागत गरेनौँ भने भोलिका पिँढीहरूले ती स्रोतमाथिको स्वामित्व र अधिकार प्राप्त नगर्न पनि सक्छन्। संसारका अरू सबै देशहरूले जैविक विविधता महासन्धिको पक्ष राष्ट्र भइसकेपछि आफ्नो देशमा भएका सम्पूर्ण प्राणी र वनस्पतिहरूको अभिलेखीकरण राख्ने, तिनबाट उत्पादन हुने वस्तु र सेवाहरूको पनि अभिलेखीकरण गर्ने र ती वस्तु र सेवाहरू बजारमा जाँदाखेरि विभिन्न कम्पनीहरू, विभिन्न संस्थाहरूले फाइदा लाभहरू लिइरहेको अवस्थामा त्यो लाभहरूलाई उत्पादन गर्ने त्यसको स्वामित्व भएको व्यक्ति, समुदाय, संस्था वा देशलाई पनि त्यसको लाभहरू उपलब्ध गराउनु पर्दछ भनेर अन्तर्राष्ट्रिय कानुनहरू बनिरहेको अवस्थामा यदि हामीले नेपालमा भएका वन्यजन्तु र वनस्पतिहरूको पनि अभिलेखीकरण गरेनौँ र यिनीहरूलाई चाहिँ एउटा कानुन बनाएर संस्थागत गरेनौँ भने भोलिका दिनहरूमा नेपालबाट उत्पादन हुने वनस्पति, वन्यजन्तु अथवा तिनीबाट उत्पादन हुने वस्तु र सेवाहरूमा नेपालीहरूको हक नरहन पनि सक्छ। त्यो हक स्थापित गर्नको लागि हामीले यो क्षेत्रमा काम गर्नुपर्ने हुन्छ। जति पनि वनस्पति र वन्यजन्तु पदार्थहरू छन् तिनीहरूको संरक्षण गर्ने, उपयोग गर्ने, त्यसको व्यवस्थापन गर्ने र त्यसबाट प्राप्त हुने लाभहरूको बारेमा पनि महासन्धिले प्रष्ट बोलेको छ। यी जैविक विविधताहरू हामीले कुनै न कुनै रूपमा प्रयोग गरेका छौँ अहिले र यिनबाट विभिन्न वस्तुहरूको उपभोग भइरहने क्रममा कतिपय ती वस्तुहरूको प्रयोग गर्ने ज्ञान र सिपको बारेमा अभिलेखीकरण भएको अवस्था चाहिँ छैन। उदाहरणको लागि अब सामान्य एउटा सागहरूबाट चाहिँ गुन्द्रुक बनाउने जुन चलन छ त्यो चाहिँ कहीँ रेकर्डेड भएको, अभिलेखीकरण भएको छैन। अब हामीले चलन चल्तीमा हामी गुन्द्रुकको चाहिँ तरकारी बनाएर खाने अथवा अचार बनाएर खाने अथवा चाहिँ यसको सुप बनाएर खाने हाम्रो एउटा चलन भइसकेको छ, तर त्यो गुन्द्रुक कसरी बनाइन्छ भन्ने कुरा चाहिँ हामीले अभिलेखीकरण गरेनौँ र हामीले नेपालको कानुनमा त्यसलाई स्थापित गरेनौँ भने भोलि अरू कुनै देशको मान्छेले त्यसलाई नकल गरेर आफ्नो देशको रेकर्डमा राखिदियो भने त्यसबाट प्राप्त हुने फाइदा भोलि नेपालीले नलिन पनि सक्छन् अथवा लिन नसक्ने अवस्था रहन्छ। त्यस्तो स्थितिको लागि पनि तपाईँ कृषिमा भन्नुहोस्, पशुमा भन्नुहोस्, वनमा भन्नुहोस् अथवा जुनसुकै प्रकृतिको चाहिँ जैविक विविधता छ त्योसँग सम्बन्धित ज्ञान सिप र त्यो स्रोतबाट उत्पादन हुने आनुवांशिक स्रोतमा नेपाल र नेपालीको हक स्थापित गर्नको लागि आनुवांशिक स्रोतको बारेमा बुझ्न, बुझाउन र यसलाई संस्थागत गर्नु अहिलेको टड्कारको आवश्यकता बनेको छ।
हजुर, त्यसो भए यसको पहुँच विस्तार चाहिँ कसरी गर्न सकिन्छ?
अब हामीले चाहिँ यो नागोया अभिसन्धिलाई टेकेर अगाडि बढ्नुपर्ने हुन्छ, यसमा भएका प्रावधानहरूलाई हामीले कार्यान्वयन गर्नुपर्ने हुन्छ। तर अब हामीले अलिकति कामहरू चाहिँ गर्न धेरै नै बाँकी छ, यो विषय आफैमा अलिक प्राविधिक छ, पहिला हामीले पनि बुझ्नुपर्ने र अरूलाई पनि बुझाउनुपर्ने र फेरि चाहिँ भोलि यसका आधारमा धेरै कानुनहरू पनि बनाउनुपर्ने स्थिति छ। त्यो स्थितिमा हामीले अगाडि बढेर काम गरेका छौँ, तर अब यसमा चाहिँ यो आज अथवा भोलि नै यो काम सकिने अथवा सिद्ध्याउने भन्ने नभएर यो आफूले पनि बुझ्ने, अरूलाई पनि बुझाउने र बिस्तारै काम गर्दै अगाडि बढ्ने एउटा चाहिँ निरन्तर प्रक्रियाको रूपमा पनि छ। त्यसमा पनि हाम्रो जस्तो अल्प विकसित भन्नुहोस् अथवा विकासशील राष्ट्रको लागि यो विषय अझ धेरै प्राविधिक छ।
हजुर, अघि सरले प्रसङ्ग जोडिहाल्नु लाभको बाँडफाँडको, यो चाहिँ हाम्रो कार्यक्रमको शीर्षक पनि छ, बुझाउनु पर्दा कसरी बुझाउनुहुन्छ?
अब यो कस्तो छ भने यसलाई दुई किसिमले हेर्नु पर्यो। एउटा चाहिँ जैविक स्रोतको स्वामित्व भएको व्यक्ति, संस्था अथवा समुदायले लाभ पाउने कुरा, अर्को चाहिँ व्यक्ति अथवा समुदायसँग भएको यो आनुवांशिक स्रोत सम्बन्धी ज्ञानको लाभ पाउने कुरा। आनुवांशिक स्रोतहरू त हामीसँग छ तर छरिएर रहेको छ, अनि त्यो उद्योगमा जाने क्रममा चाहिँ तपाईँको कुनै उद्योगले कुनै व्यक्तिसँग भएको आनुवांशिक स्रोत अथवा जैविक स्रोत पहिला किनेर लान्छ, त्यसपछि त्यसको आनुवांशिक स्रोत प्रयोग गरेर उसले कुनै वस्तु उत्पादन गर्छ भने त्यो कम्पनीले गरेको नाफाको केही अंश स्थानीय समुदायहरूलाई दिनुपर्छ भन्ने यसको मान्यता हो। त्यसमा लागि मौद्रिक र अमौद्रिक टाइपका लाभहरू हुन्छन्। त्यो जेसुकै प्रकृतिको लाभ भए पनि त्यसमा चाहिँ स्थानीय समुदायले लाभ पाउने हुनुपर्छ। अब यो हुनको लागि पहिला चाहिँ नेपालबाट उत्पादन भएको अथवा स्थानीय समुदायबाट उत्पादन भएको जैविक स्रोत पहिला कुनै कम्पनीमा प्रयोग भएको हामीले थाहा पाउनु पर्यो, त्यो त्यहाँ कहाँ गएको छ र त्यो कम्पनीले कति नाफा गरेको छ त्यो पनि थाहा पाउनु पर्यो र त्यो नाफाको आधारमा त्यो कम्पनीसँग हामीले सम्झौता गर्नुपर्ने हुन्छ। त्यो सम्झौता गर्नको लागि अहिले हामीलाई कानुन चाहिन्छ। अब नेपालमा यो अहिले प्र्याक्टिस भइसकेको अवस्था चाहिँ छैन, त्यसो भएको हुनाले हामीसँग भएको स्रोतहरूको अभिलेखीकरण गर्नु पर्यो र ती स्रोतहरूबाट के फाइदा हुन्छ भन्ने कुरो चाहिँ हामीले थाहा पाउनु पर्यो, किनभने हामीले थाहै नपाइकन फेरि लाभ लिने कुरा गऱ्यौँ भने त्यो चाहिँ अपुरो हुन्छ। म चाहिँ अहिले जैविक विविधता तथा वातावरण महाशाखा प्रमुखको हिसाबले र यो जैविक विविधता महासन्धिको राष्ट्रिय फोकल पर्सनको रूपमा पनि मैले काम गरेको छु। हाम्रो पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र तराईदेखि हिमालसम्म नेपालमा थुप्रै किसिमका वन्यजन्तु र वनस्पतिहरू रहेका छन्। यी आफूसँग भएका स्रोतहरूको राम्रोसँग संरक्षण गरौँ र यी केमा प्रयोग हुन्छन् भन्ने कुरो जानकारी राखौँ। सबैले सबै ठाउँबाट आफ्नो हिसाबले जैविक विविधताको संरक्षण गरौँ र यिनीहरूका आनुवांशिक स्रोतहरूलाई लोप हुनबाट जोगाउँ। यो गर्न सक्यौँ भने भोलि हामी पनि समृद्ध हुन्छौँ र भोलि आउने पिँढी र युवा पुस्ताहरू पनि यसबाट लाभान्वित हुन सक्ने सम्भावना रहन्छ।
उहाँ हुनुहुन्थ्यो वन तथा वातावरण मन्त्रालय जैविक विविधता तथा वातावरण महाशाखाका प्रमुख डाक्टर महेश्वर ढकाल। जैविक विविधता संरक्षण हामी सबैको साझा चासो र चिन्ताको विषय हो, त्यसैले यसका विविध पक्षबारे सूचना र जानकारी पुर्याउनु हाम्रो उद्देश्य हो। यस्तै एउटा प्रयास हो कार्यक्रम आनुवांशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड। जैविक विविधता बारे जनसमक्ष स्पष्ट पार्ने हाम्रो प्रयासलाई यहाँहरूले सकारात्मक रूपमा लिनुहुनेछ भन्ने विश्वासका साथ आजलाई कार्यक्रमबाट बिदा माग्दैछौ। आगामी कार्यक्रममा हामी आनुवांशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट हुने लाभको पारदर्शिता र समन्वयक बाँडफाँडको अवधारणा, अभ्यास, अनुभव र सम्भावना सम्बन्धी थप विषयवस्तुमा छलफल गर्नेछौ। यहाँहरूको कुनै सुझाव, सल्लाह र प्रतिक्रिया भए हाम्रो इमेल ठेगाना avsmofsc@gmail.com मा पठाउन सक्नुहुनेछ। यो कार्यक्रम www.naturekhabar.com लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। 15 दिनपछिको शनिबार यही समयमा नयाँ विषय र प्रस्तुतिका साथ आउने नै छौँ। आजलाई विदा भयौँ। नमस्कार।